एक ईसाई दोस्त कहते हैं, आप कहते हैं ईसा अलैहिस्सलाम फौत हो गए हैं, मगर हमारी बाइबल में तो लिखा हुआ है कि मसीह को आसमान पर उठा लिया गया। क्या आप उसकी वफात बाइबल से साबित कर सकते हैं? हाँ, अल्लाह ताला के फजल से यकीनन साबित कर सकता हूँ। और अब जो मैं दौरे पे गया हूँ तो हर मजलिस में यही बात करता आया हूँ, ये कोई मुश्किल काम नहीं है। कुरान करीम के हवाले से मैं साबित करूंगा कि कुरान करीम ने बाइबल की जो गवाही बयान फरमाई है, बैन ही वही वाक्य बाइबल में लिखा हुआ है। कुरान करीम ने निशानदेही कर दी है कि बाइबल का किस तरह मुतालिया करो तो उससे वफात साबित हो जाएगी। कुरान करीम फरमाता है, मा कतलू हो व मा सलबू हो वलाकिन शुब्बिहा लहू। वो ईसा अलैहिस्सलाम को कतल ना कर सके और सलीब पर ना मार सके, बल्कि मामला उन पर मुश्तबे कर दिया गया। ये जो मैं तर्जमा कर रहा हूं ये आपके सुने हुए तर्जमे के बज़ाहिर मुखालिफ है। वो कहते हैं शबी बना दी गई, मगर मैं साबित करूंगा इसी आयत से कि शुबा का माना है यहां, शबी का नहीं। चुनाचे फरमाता है, वइन्नल लज़ी नख्तलफू फीहे लफी शक्किन मिन्हु, शक और शुबा हम माना रहो। सिर्फ और मज़मून को आगे बढ़ाया, मा लहुम बिही मिन इल्मिन, उनको इल्म है ही कुछ नहीं, इल्ला सिबाज़ ज़न, ज़नी बातें करते हैं, वो भी शुबा। तो ये मजमून चल रहा है कुरान करीम का, और हमें तवज्जो दिलाई कि बाइबल का मुतालिया अगर करना चाहते हो तो इस मजमून को सामने रखकर करो कि बाइबल शुबों से भरी हुई है और एक भी इल्मी यकीनी और कती बात नहीं कर रही। अब बाइबल के शुबहात मैं बताता हूं जो हैरत अंगेज तौर पर ईसा अलैहिस्सलाम के जिंदा सलीब से उतरने पर गवाही देंगे। सबसे पहले ये बात कि बाइबल में लिखा है कि हजरत ईसा अलैहिस्सलाम को जुमे के रोज आफ्टरनून में सलीब दिया गया और सूरज डूबने से पहले पहले उतार लिया गया, जबकि दस्तूर यह था कि सलीबी मौत एक स्लो टॉर्चरस डेथ थी, आहिस्ता आहिस्ता इजारसानी के जरिए सिसक सिसक के इंसान मरा करता था। यह सिर्फ मारने का जरिया नहीं था बल्कि अजियतनाक मौत का जरिया था, और अमूमन 3 दिन और 3 रातें इंसान को मारने के लिए आम इंसान के लिए काफी हुआ करती। हजरत मसीह को बाइबल कहती है कि, और यही वाकया है कि खिजान के मौसम में जबकि दिन ढल के छोटे हो जाते हैं, जुमे की आफ्टरनून में किसी वक्त चढ़ाया गया। और ईसाई मुहक्किकीन भी जो मैक्सिमम टाइम अलाउ करते हैं वो 6 घंटे है, लेकिन हमने इसको टाइम स्केल को उस जमाने की अप्लाई करके देखा है, 3 घंटे बनता है ज्यादा से ज्यादा। आफ्टरनून में जिस वक्त आफ्टरनून का लफ्ज़ शुरू होता है, सूरज डूबने से पहले उतार लिया जाए और निस्बतन सर्दियों की रात हो, 3 घंटे ज्यादा बनता ही नहीं वक्त। 3 हो या 6 हो, 3 दिन और 3 रात बहरहाल नहीं था। दूसरा, बाइबल कहती है कि जब उतारा गया तो उनके पहलू को छेदा गया और खून और पानी उबल उबल कर निकला। उबल उबल कर मैं इसलिए तर्जमा कर रहा हूं कि अंग्रेजी बाइबल में एक जगह लफ्ज है गश्ट आउट और दूसरी जगह है रश्ट आउट, दोनों माने वफूर के साथ निकलने के लिए इस्तेमाल होते हैं दोनों अल्फाज। अब खुद बाद ईसाई मुहक्किकीन हैरान हैं कि अगर वो पूरी तरह मर चुका था तो उबल उबल के किस तरह निकला। पैसिव फ्लो ब्लड का जो क्वेगुलेटेड हो, ये तो किसी हद तक मुमकिन है, किसी जगह पैच बन के क्वेगुलेटेड ब्लड हो गया वो स्लोली बह जाए, लेकिन उबल उबल के बाहर आने निकल सकता। तीसरी गवाही बाइबल ये देती है कि बाकी दोनों जो सलीब पर साथ लटकाए गए थे उनकी टांगें तोड़ी गई, लेकिन हजरत मसीह की टांगें नहीं तोड़ी गई। ये सारे जो बाइबल के बयानात हैं ये जिंदगी के इम्कान को ज्यादा रोशन करने वाले हैं या मौत के इम्कान को ज्यादा रोशन करने वाले हैं, ये आपकी अकल साथ साथ फैसला करती चली जाए। मैं आगे बढ़ता हूं। बाइबल गवाही देती है कि हजरत मसीह के जिस्म पर 12 हवारियों के नुस्खे से बनाई हुई मरहम मली गई ऊपर से लेकर नीचे तक, और ये कहा गया बाज लोगों की तरफ से, मसलन सेंट जॉन अकेले हैं जो ये बयान करते हैं कि ये इसलिए किया गया कि यहूद का दस्तूर था कि वो अपने मर्दों पर मरहम मला करते थे। ये क्यों कहा सेंट जॉन ने? इसलिए कि ताजुब हुआ कि अगर मर गए थे तो मरहम क्यों मली गई, लेकिन बाकी तीनों कुतुब ने इस बात का जिक्र नहीं किया कि यहूद का दस्तूर था। اب تمام عیسائی محققین اس بات پر متفق ہیں کہ سینٹ جان کا یہ حسکرہ یا الحافی ہے یا وہ سینٹ جان کو علم ہی نہیں تھا اور وہ غیر جو تھا خود، کیونکہ یقینی طور پر جوز اپنے مردوں کے اوپر مرہم نہیں ملا کرتے تھے، اور پھر ایسی مرہم جو زخموں کو مندمل کرنے کے لیے ہو، کیسا لغو فیل ہے. اس کے اجزاء موجود ہیں اور مرہم عیسیٰ کے نام کے ساتھ وہ آج تک ایشیائی دنیا میں بھی معروف ہے، اور قرابہ دین میں اور القانون میں اس کے نسخے موجود ہیں، یعنی بو علی سینا کی کتاب میں بھی اس کا ذکر موجود ہے، اور دیگر مغربی کتب میں بھی جو پرانی طب کی کتب ہیں ان میں ذکر موجود ہے، اور وہ اجزاء تک لکھے ہوئے موجود ہیں، مثلا مر اور اس قسم گندھک، اس قسم کی دوسری چیزیں جو زخموں کو مندمل کرنے کے لیے، دردوں کو دور کرنے کے لیے، خون کے بہاؤ کو روکنے کے لیے، اس قسم کی چیزیں ہیں. اب بتائیے وہ کیوں کیا گیا ایسا؟ آپ کے محققین تو کہتے ہیں کہ یہ بالکل ایک زائد فعل تھا، اس کی کوئی ضرورت نظر نہیں آتی. پھر ان کو چھپا لیا گیا ایک ایسی قبر نما جگہ میں جہاں ان لوگ بیٹھ سکتے تھے. ہمارے ہاں قبر کا اور تصور ہے، وہاں پہاڑوں میں غاریں تھیں اور بعض غاروں میں جا کر مردہ رکھ دیتے تھے اور باہر سے پتھر رکھ دیتے تھے. تو حضرت مسیح کو وہاں رکھا گیا اور یہود کو خبر نہیں ہونے دی کہ کہاں چلا گیا. اب بائبل کی گواہی یہ ہے کہ یہود پیلاطوس کے پاس گئے اور اس سے کہا کہ ہمیں شک ہے کہ شاید وہ مرا ہی نہ ہو، اور بعد میں یہ کہہ دے کہ میں مردوں سے جی اٹھا، اس لیے اس کی لاش دستیاب ہونی چاہیے ورنہ ہم نہیں مانیں گے. فریقین کے متعلق خدا نے فرمایا تھا نا، ان الذین اختلفوا فیہ لفی شک منہ. عیسائیوں کے شکوک تو بائبل کی اس گواہی سے پورے ہو گئے، یہ مشکوک معاملہ ہے. اور عیسیٰ اور جہاں تک یہود کا تعلق ہے، اسی نیو ٹیسٹامنٹ نے گواہی دے دی کہ انہوں نے اپنے شک کا کھلم کھلا اظہار کیا کہ ہم نہیں مانیں گے جب تک پتہ نہ لگے. اب جس وقت حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے ایلی ایلی لما سبقتانی کہا، اس وقت بائبل میں لکھا ہے ہی گیو اپ دا گوسٹ، اس نے اپنی روح جان آفرین کے سپرد کر دی. لیکن یہ جو گواہی ہے اس لیے وہ شک والی بن جاتی ہے کہ ساری دوسری تصویر جو کھینچی جا رہی ہے وہ اس کی نفی کر رہی ہے. بے ہوشی میں بھی یہی پوزیشن پیدا ہو سکتی ہے کہ انسان کا سر لٹک جائے، اس لیے دیکھنے والے نے اگر یہ کہا کہ گیو اپ دا گوسٹ تو وہ ایسی کتی گواہی نہیں جتنا خون کا نکلنا اور بعض دوسری گواہیاں ہیں. آگے چلیے، تین دن کے بعد حضرت مسیح کو چلتے پھرتے دیکھا گیا بائبل کے بیان کے مطابق، اور وہ دن کو نہیں نکلتے تھے، کسی چیز کا خوف کھاتے تھے، رات کو باہر نکلتے تھے اور رات کے وقت ہی اپنے حواریوں کو مختلف جگہ پہ نظر آنے لگے. فلسطین سے پہلے شمال کی طرف گئے ہیں اور وہاں جھیل کے کنارے بھی اپنے حواریوں پر ظاہر ہوئے، اور گوشت کی نفی بائبل نے کر دی کہ دراصل وہ گوشت نہیں تھا. یعنی یہ لطف کی بات ہے کہ بائبل نے خود اپنے آپ کو پوزیٹیولی کنٹرڈکٹ کر دیا، بنا یہ کی کہ وہ گوشت ہے، ہی گیو دا گوشت. اور وہاں جب حواری ڈر گئے اور دوڑنے لگے تو حضرت مسیح نے بلایا اور کہا میں گوشت نہیں ہوں، میں وہی ہوں جس کو صلیب دیا گیا تھا، آؤ اور میرے زخموں کو ہاتھ لگاؤ اور دیکھو یہ میرے زخم ہیں، یہ میرے زخم ہیں اور یہ میرے زخم ہیں. گیا نا قصہ گوشت والا اوور بورڈ. اور پھر یہ تصور کاٹ کے پھینک دیا بائبل نے کہ شاید وہ مر کے جی اٹھ کر دوبارہ خدائی میں داخل ہو گئے تھے. بات پادریوں سے جب کرتے ہیں تو وہ پھر یہ فلی لیتے ہیں کہ خدا دوبارہ بن گئے تھے اور خدا کی اپریشن تھی. اپریشن تو کھانا نہیں کھایا کرتی، اپریشن کو تو بھوک نہیں لگا کرتی. اسی موقع پر جہاں کہا میں گوشت نہیں ہوں، اس کا ثبوت یہ پیش کیا کہ ان کو کہا مجھے بھوک لگی ہے، تم کیا کھا رہے ہو بتاؤ تو صحیح. انہوں نے کہا مچھلی اور روٹی. انہوں نے کہا مجھے بھی تھوڑا سا دو. انہوں نے دی اور بعد میں لکھے اینڈ دین ہی پارٹو کا ویٹ، اس میں سے کچھ کھایا. تو بائبل نے جو بنا باندھی تھی حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی صلیبی موت کی، خود اس کو پاش پاش کر دیا. اور پھر ہجرت کرتے ہوئے وہاں سے دکھائے جا رہے ہیں، ایک شہر سے دوسرے شہر میں منتقل ہوتے جو دکھائے جا رہے ہیں. اب یہ کیا واقعہ ہوا؟ ہم دوبارہ، اب چونکہ عیسائی دوست کا سوال ہے، میں بائبل کی طرف دوبارہ ریفر کرتا ہوں. یہ حضرت عیسیٰ کی صداقت کا اعلان کر رہے ہیں ہم, کیونکہ دراصل بائبل نے جھوٹا الزام لگا کے ان کو لعنتی موت کا پھندا پہنا دیا تھا, اور قرآن کہتا ہے غلط ہے, ہرگز لعنتی موت نہیں مرے, خدا نے اس پاک باز رسول کو وعدے کے مطابق بچا لیا تھا. یہ اب اس جو واقعات میں نے بیان کیے اس کا ایک پس منظر ہے, وہ یہ ہے کہ حضرت عیسیٰ علیہ السلام نے قید ہونے سے پہلے دو پیشگوئیاں تھیں. ایک پیشگوئی یہ تھی کہ میں تمہیں چھوڑ کر بنی اسرائیل کی گمشدہ بھیڑوں کی طرف جانے والا ہوں. یہ تو مسلمہ بات ہے کہ حضرت عیسیٰ کے ماننے والوں کو بھی بھیڑیں کہا جاتا ہے اور محاورے میں قوموں کو بھی بھیڑے کہا جاتا ہے, اور یہ بھی مسلمہ ہے کہ بنی اسرائیل کی بہت سی گمشدہ بھیڑیں ہجرت کر کے کہیں چلی گئیں, یعنی 12 قبائل میں سے 2 وہاں موجود تھے اور 10 پہلے ہی جا چکے تھے ہسٹری کے مختلف مواقع میں. یہ مسلمہ بات ہے, اس میں کوئی بحث نہیں, لیکن یہ کوئی مسلمہ بات نہیں کہ واقعتاً کچھ بھیڑیں گم گئی تھیں, اور اگر وہ گم گئی تھیں تو آسمان پہ بہرحال نہیں چڑھی تھی, تو بھیڑیں تلاش کرنے کے لیے آسمان پر کیا کرنے گئے تھے. اس لیے کوئی بھی سینسیبل آدمی اس کا یہ ترجمہ نہیں کرتا کہ واقعتاً بھیڑیں ڈھونڈنے جاؤں گا. اور عیسائی مفسرین لکھتے ہیں مراد یہ تھی کہ بنی اسرائیل کی گمشدہ بھیڑیں ہیں, میں ان کو تلاش کروں, یا وہ لوگ جو خدا کی راہ سے گمشدہ ہیں ان کو تلاش کروں گا. دوسرا مینر بتا دیا, فرمایا کہ میں اس سے زیادہ تمہیں معجزہ نہیں دوں گا جو یونس نبی نے اپنے ماننے والوں کو دیا تھا. اس زمانے کے لوگ مجھ سے معجزہ طلب کرتے ہیں, ان کو یونس نبی کے معجزے کے سوا اور کوئی معجزہ نہیں دیا جائے گا. یونس نبی کا معجزہ کیا تھا؟ 3 دن مچھلی کے پیٹ میں زندہ رہے, حالانکہ بظاہر کوئی وجہ نہیں تھی کہ ایک عام انسان مچھلی کے پیٹ میں زندہ رہے اور زندہ نکلائے. اور عجیب بات ہے کہ واقعہ صلیب سے حضرت مسیح کے نکلنے تک 3 دن بتاتی ہے بائبل, کس طرح ایگزیکٹلی ٹیلی کر جاتا ہے مضمون. اور وہ 3 دن ہی خطرے کے دن ہیں, صلیب کا وقت اور صلیب کے مان بعد جراثیم کا حملہ کرنا زخموں پر اور زخموں کا بگڑنا وغیرہ, یہ فقط 3 ڈیز کے اندر جو کچھ ہونا تھا ہو جاتا. تو جتنے کریٹیکل دن تھے بائبل کہتی ہے وہ 3 دن تھے, 3 دن کے بعد صحت کے ساتھ واپس باہر نکلا. اور کہتے ہیں تمہیں سوائے اس معجزے کے کوئی نہیں دیا جائے گا جو یونس نبی نے اپنی قوم کو دیا تھا. تو کیا نتیجہ نکلا؟ یہ تو نہیں نکلا کہ مر کے زندہ ہوئے یونس نبی, یہ نکلا کہ جس طرح وہ زندہ رہے تھے مخالف حالات میں, مسیح کہتے ہیں میں بھی زندہ رہوں گا. پھر موت کے وقت آخری گھڑیوں کی دعا ہے, ایلی ایلی لما سبقتانی, اے خدا تو نے مجھے کیوں چھوڑ دیا, تو وعدہ کر چکا تھا مجھ سے کہ یونس نبی والا سلوک ہوگا تجھ سے, اور میری جان جا رہی ہے. کیا اس پر خدا کو یاد آ گیا کہ اچھا یہ وعدہ کیا تھا تو اب جان لے ہی لوں اس کی؟ کتنا غیر منصفانہ اور نعوذ باللہ من ذالک وعدہ خلاف خدا بن جاتا ہے. یہ وعدہ یاد کرانا تھا کہ آپ پر بیہوشی طاری ہوئی اور بہانہ مل گیا پیلا توس کو آپ کو آپ کے جسم کو عیسائیوں کے سپرد کرنے کا, کیونکہ جب تک یہ واقعہ نہ ہوتا وہ عیسائیوں کے سپرد کر نہیں سکتا تھا. پیلاطوس کی ہمدردی کو اس واقعہ میں بڑا گہرا دخل ہے. پیلاطوس وہی حاکم ہے جس نے مسیح کی صلیب کے فیصلے سے پہلے بار بار سمجھانے کی کوشش کی یہودیوں کو کہ ظلم نہ کرو, اور اس نے کہا میں اس کے خون سے اپنے ہاتھ دھوتا ہوں فیصلے سے پہلے. اور عین اس وقت جب وہ فیصلہ کرنے لگا تھا اس کی بیوی کا ایک میسنجر گھبرایا ہوا پہنچا اور اس نے کہا کہ آپ کی بیوی نے خواب دیکھی ہے کہ ایک معصوم کے خون سے آپ کے ہاتھ رنگنے والے ہیں, اور یہ بہت خطرناک واقعہ ہے, اس لیے آپ بچ جائیں. تو وہ بائبل میں ہے کہ بڑا سا خوفزدہ ہو گیا اس خواب سے. اس نے پھر انکلوژن وتھ کرسچن ایک ترکیب سوچی, اور وہ ترکیب یہ تھی کہ اگر کسی اور دن بھی حضرت مسیح کو صلیب پر لٹکاتا تو 3 دن یا اس کا ایک بڑا حصہ پورا ہو سکتا تھا. جمعرات کو بھی لٹکاتا تو 24 گھنٹے تو کم از کم لٹک جاتے آپ. اس نے جمعہ کا دن چنا جبکہ اس کو پتا تھا کہ یہودی اپنے عقیدے کے مطابق جمعہ کا سورج غروب ہونے سے پہلے پہلے سب مسلوبوں کو اتار لیا کرتے, سبت کا دن شروع ہو جاتا. اور پھر جمعہ کی آفٹر نون چنی, اور پھر پیشتر اس کے کہ یہود کو پتا چلتا کیا واقعہ ہوا ہے, اس نے فوری طور پر یوسف ارمیتیا کو کہا کہ تم لاش لے کے بھاگ جاؤ. اور لاش بھی, لاش تو کہا اس نے کیونکہ قانون اس کو اجازت نہیں دیتا تھا. اب سوال یہ ہے کہ اگر عیسائی اس وقت یہ موقف لیتے کہ یہ زندہ ہے तो ये पिलातुस भी पकड़ा जाता और वो सारे ईसाई भी रोमन कानून के ताबे एक्सेक्टरी आफ्टर सेक्ट बन जाते और उनका कत्ल हो जाता। ये उनकी मजबूरी की एक तरकीब थी। पिलातुस ने कहा, वे तो कहते हैं गेव अप द गोस्ट। और अजीब दिलचस्प बात यह है कि पैगंबर को ईसाई नहीं रखा उन्होंने, यूसुफ अरिमथिया रखा जो झूठ बोल सकता था, बेशक बोलता। पादरियों के जो हवारी थे उन पर तो बड़ी स्ट्रिक्ट मॉरल रिस्ट्रिक्शंस थी, तो जो फिल्थी काम अगर है कोई इसमें तो वो यूसुफ ने किया, इन्होंने किया ही नहीं। यूसुफ ने जाके कहा कि ही गेव अप द गोस्ट, उसने कहा अच्छा ठीक है फिर ले जाओ इसको, और यहूदी पीछे सिर पीटते रह गए और फिर उनको नजर नहीं आया। अगर मर गए थे तो उलट किस्सा होना चाहिए, फिर तो उस नाश को फिराना चाहिए था गलियों में, जिस तरह बाज दफा मजदूरों की लाशों को भी रहम दिलाने के लिए फिराया जाता है। और अगर जिंदा आसमान पर चढ़े थे फिर तो और भी जरूरी था कि यहूद को मुजरम करने की खातिर उनको दिखाया जाता कि तुम नाकाम हो गए हो। मजहबी नुक्ता निगाह से भी बाइबल की एक ऐसी कटी गवाही है जिसको आप रद्द नहीं कर सकते, वो ओल्ड टेस्टामेंट की एक गवाही है। ओल्ड टेस्टामेंट ने यह गवाही दी कि जो शख्स झूठा हो वो और खुदा की तरफ बात मंसूब करे वो सलीब पर मारा जाता है। अब ईसाई लाख कहें कि मर के जिंदा हो गया, ये भी मानते हैं यहूद ने दोबारा नहीं ना देखा। अब ये सोचिए कि जिस उम्मत पर यहूद की उम्मत पर हजरत ईसा ने हुज्जत तमाम करनी थी, वो यहूदी जब मर के खुदा के हजूर पेश हुए होंगे तो खुदा उनको किस तरह पकड़ सकता था? खुदा उनको कहता तुमने मेरे एक मासूम को सूली पर चढ़ा दिया, वो कहते आगे से कि ऐ खुदा तेरी किताब में लिखा हुआ था कि झूठा सलीब पर जान दे देता है, और हमारे सामने उसने जान दे दी, तो मासूम किस तरह हो गया? फिर तो झूठा हुआ और तेरी किताब के मुताबिक हमने चढ़ाया। अगर खुदा उनको कहे कि बेवकूफ तुम्हें पता ही नहीं मैंने बाद में उसको जिंदा कर लिया था, तो वो कहेंगे ऐ खुदा अब बताया तुमने। कहते ना हम दसे जो फेरा पै गया, वो मुहावरा है पंजाबी का, यानी ये कोई मौका है बताने का हम मर गए सामने पेश हो गए, जिस वक्त हम उसको झूठा समझ रहे थे और दलीलें सामने थी उस वक्त तो हमें बेखबर रखा गया, ना आसमान पर हमारे सामने चढ़ा ना उसकी जिंदगी का कोई मुशाहदा हमने किया। उसके मानने वाले कहते थे वो तो पहले इसको सच्चा मान रहे थे। तो बाइबल की ओल्ड टेस्टामेंट की गवाहियां न्यू टेस्टामेंट की गवाहियां सारी इस बात को जाहिर करती हैं कि कुछ मुश्तबे हालात थे। नींद मौत का शुबा तो जरूर पैदा हो सकता है इन हालात में, लेकिन अगर तुम गौर से मुतालिया करोगे तो शुबा से ज्यादा आगे नहीं बढ़ोगे। अब आप आज आपने से कुछ वकला में देख रहा हूं, बॉडी की तलाश क्यों की जाती है कत्ल के बाद? इसलिए कि मुकदमा कायम हो। अगर बॉडी गायब हो जाए तो शुबे कत्ल तो होता है, यकीन कत्ल का सवाल ही नहीं पैदा होता। तो यहां यह केस है, शुभ कत्ल से ज्यादा दावे का हक ही कोई नहीं क्योंकि बॉडी गायब हो गई, और जब तक उसकी बॉडी यहूद के सामने ना आती जिस तरह की उन्होंने माकूल सूरत की थी, हमें किस तरह तसल्ली होगी? हम नहीं मान सकते कि मर गया। बस बाइबल की रूह से हजरत मसीह अलैहिस्सलाम की मौत के सिवा और कोई मंतकी नतीजा नहीं निकल सकता।